नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। गएको साता हामीले पुरूषोत्तम दाहालसँगको अन्तर्वार्ता सुन्यौं। यो उपन्यास अझै बाँकी छ। अब आज यसको 11 श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 162। दिनरात दुःखका समयमा साथ रहेका ईश्वरी परिवारका सदस्यभन्दा बढी आत्मीय भइसकेका छन्। उत्तमदा र शान्ताले ईश्वरीप्रति धन्यवाद बाहेक अरू केही भन्न सकिरहेका छैनन्। उत्तमदाले भान्सामा सबैलाई कफीको अर्डर गर्यो। खाना वा भोजनको आग्रहलाई सबै साथीहरूले अस्वीकार गरे। उनीहरू देशको राजनीति र परिवर्तनको वर्तमान रूपबाट क्षुब्ध भएका रहेछन्। उत्तमदासँग धेरै विषयमा छलफल गरेपछि उनीहरूले तीव्र असन्तोष र चिन्ता प्रकट गरे। ती सबैजना भारतमा आफ्नो श्रम बेचेर घर चलाइरहेका छन्। उनीहरूको दुःखको सीमा छैन, तर देश चलाउनेहरू न देशप्रति चिन्तित छन् न नागरिकप्रति उत्तरदायी छन्। यस्तै गुनासाहरू पोखेर मित्रहरू फर्किए। राति 2 वा 3 पटक उठ्नुपर्छ, पिसाबको थैलो र फोहोरको ब्याग सफा गर्न। भरिएपछि चुहुन लाग्छ र कपडा चुर्लुममा भइहाल्छ। अपरेसनको घाउबाट आएको फोहोर असाध्य गनाउँछ पनि। प्रत्येक पल्ट यसरी शान्ताको निद्राभङ्ग हुन्छ, तैपनि उनी निदाउँछिन्। राति एकपटक औषधि दिनुपर्नेछ। बिहानै उठेर उत्तमदाले पानी ततायो, शान्तालाई दुधमा राखेर लिभर टोनिक पिलायो, आफ्ना लागि चिया बनाएर पियो। बिहान दिनुपर्ने औषधि दिएपछि शान्तालाई दिशा गराउन लग्यो। टोयलेट पेपरले सफा गरिदिएपछि तातो पानीमा रुमाल चोप्दै शान्ताको शरीर सफा गरिदियो। घाउमा पानी नपारी सबै काम पूरा गर्न निकै सावधान हुनुपर्छ। उत्तमदा एकलव्य भावले शरीरलाई सफा गरिदिन्छ, सुक्खा रुमालले शरीर पुछिदिन्छ। शरीर सुक्खा छ, तेललाई थोरै गरम गरी शान्ताका हात खुट्टा ढाड घाउ बाहिरका भागमा राम्ररी घसिदिन्छ। नयाँ कपडा फेराइदिएर ओछ्यानमा पुर्याउँछ। अस्पताल बस्दैदेखिका केही कपडाहरू त्यसै छन्। बाथरूममा तातो पानी प्रशस्त छ, सर्फ र साबुन पनि छ। उसले पहिले पत्नीका भित्री लुगा धोयो, अनि उनको म्याक्सी कुर्ता सुरुवाल सल स्वेटर धोयो। आफ्ना पनि लुगाहरू मैला भएछन्, ती पनि धोयो। लुगा सुकाउन कोठा बाहिर बार्दली छ, दिनभर काम लाग्छन्। सबै लुगा सुकाएपछि उत्तमदाले आफ्नो नुहाई धुवाईको काम सक्यो। उसको ढाड र पाखुरा अनि कुहिनो कटक्क दुख्न थालेको छ। केही दिन यता तीव्र पीडा महसुस हुँदैछ। धेरै दिनसम्मको दौडधुप, चिसो र कामको दबाव अनि उमेरका कारण पनि होला। हातका पाखुरा र कुम फतक्क झर्ला जस्तो हुन्छ। हड्डीमा केही चिजले हिर्काए जस्तरी बेसरी दुख्छ। ढाड त सोझ्या नै नहुने गरी दुख्न थालेको छ। तर ऊ बिमार पत्नीका सामु आफ्नो पीडा भोग्न सक्दैन। शान्ताले भोगिरहेको पीडा हजार लाख गुणा बढी छ। तैपनि उसले भोगिरहेको यो पीडा एकजना मानिसलाई आहत तुल्याउन समर्थ छ। चुपचाप सहन छ र अनिवार्य कामहरू गरिरहनेछ। आज शान्तालाई 3 पटक अस्पताल पुर्याउनु छ, इन्जेक्सन दिन। उत्तमदा चिन्तित हुन्छ। एकपटक अस्पताल पुर्याउन 100, ल्याउन अर्को 100, यसरी 3 पटकको 600 खर्च हुन्छ। एउटा पाइप र फोहोरका ब्याग उचालिरहनुपर्छ। ओपिडी वा इमर्जेन्सीमा कति समय क्यूमा उभिनुपर्ने हो, इन्जेक्सन लगाउन थप शुल्क कति तिर्नुपर्छ, त्यो अलग्गै छ। सबभन्दा ठूलो समस्या राति 12 बजे इन्जेक्सन दिन अस्पताल पुर्याउनु हो। कसरी हुन सक्छ, कुनै विकल्प हुन सक्छ कि, मनमनै उत्तमदाले प्रश्न गर्यो। शान्तालाई दुधमा ओट्स पकाएर खुवाएपछि उत्तमदाले भन्यो, म इन्जेक्सन लगाउने वैकल्पिक उपाय बुझेर आउँछु, 15 मिनट तिमी एक्लै रहन सक्छौ। शान्ताले स्वीकृति दिइन् र उत्तमदा स्वेटर लगाएर निस्कियो। ऊ एचकेडिडीमा पुग्यो। कपिल र बत्स प्रसन्न मुद्रामा थिए। उनीहरूले भने, आउनुहोस् के मगाऊ, चिया कि कफी? उत्तमदाले कफी भन्यो र आफ्नो समस्या राख्यो। औषधि इन्जेक्सन र अरू कतिपय सामान यहीँबाट किन्ने गरिएको छ। बत्सले भने, हामीसँग एकजना छन्, उनी इन्जेक्सन दिने काम गर्छन्, एक पटकको 50 रुपियाँ लिन्छन्। हुन्छ कि हुँदैन? 5 दिनसम्म दिनको 3 पटक इन्जेक्सन दिनुपर्नेछ। उत्तमदाले तुरन्त स्वीकृति जनायो र मेजबानको 206 ती प्राविधिकलाई पठाउन अनुरोध गर्यो। डाक्टरले दिएको प्रेस्क्रिप्सन अनुसार 5 दिनका लागि 15 इन्जेक्सन र औषधि किन्यो। कपिलले इन्जेक्सनको मूल्यमा पनि छुट दिए। उत्तमदा कोठामा फर्कियो। ऊ फर्किए लगत्तै बत्स एउटा युवकका साथमा गेस्ट हाउस आइपुगे। ती युवकले इन्जेक्सन दिन अस्पतालले राखिदिएको संयन्त्र प्रयोग गर्न जानेनन् र पाखुराबाट इन्जेक्सन लगाइदिए। उत्तमदा दुविधामा पर्यो। के गर्नु? यो युवक जानकार जस्तो लागेन। तैपनि उसको 50 रुपियाँ फी दिएर पठायो। बत्स केही छिन बसे। उनी फरासिला र असाध्यै दिलदार छन्। शान्ताको स्वास्थ्यबारे जिज्ञासा राखेर हिँड्दै गर्दा थपे, डाक्टर नै बोलाउनु परे पनि म पठाइदिन्छु, समस्या नभन्नुहोला। दिउँसो ती युवक पुनः इन्जेक्सन दिन आए। शान्ताको पाखुरामा कतैबाट पनि औषधि पास भएन। उनले कम्मर मुनिको मांसपिण्ड जजनबाट इन्जेक्सन दिनुपर्ने बताए र अनुमति मागे। उत्तमदाले हुन्छ भन्यो र शान्ताको कपडा मिलाइदियो। उनले इन्जेक्सन दिए। शान्ताको आँखाबाट तरक्क आँसु खल्से। उनले भनिन्, यसले त असाध्यै दुखाइदियो। उत्तमदाले भन्यो, आज बेलुका हेरौँ, भोलिबाट विचार गरौँला। इन्जेक्सनको निर्धारित समय बिहान 8 बजे, दिउँसो 4 बजे र राति 12 बजे थियो। राति 12 बजे फेरि ती युवा आएर इन्जेक्सन त्यसरी नै लगाए। शान्ताका आँखा अहिले पनि भरिए। उनले रुँदै भनिन्, बरु जति अप्ठ्यारो भए पनि अस्पताल नै जाउँ। उत्तमदाले ती युवकको फी दिएर विदा गर्दै भन्यो, मेरी पत्नीलाई धेरै कष्ट भयो, भोलिदेखि तपाईँ नआउनुहोला। भोलिपल्ट बिहानै उत्तमदा पुनः बत्सको औषधालय एसकेडिडीमा पुग्यो। संयोग बस डाक्टर सबिन त्यहीँ आइपुगेका रहेछन्। उनी अस्पतालमा नै काम गर्ने क्रममा नेपाल धेरै पटक आइसकेका रहेछन्। उत्तमदासँग परिचय गराइदियो बत्सले। उत्तमदाले युवाबाट इन्जेक्सन दिने काम ठिक नभएको र अर्को उपाय खोज्नुपर्ने बतायो। बत्सलाई उत्तमदाको भनाइले छोएछ। उनले भने, शान्ता दिदीलाई कष्ट हुने काम त गर्नै हुँदैन। उनले डाक्टर सबिनलाई सोधे, तिमी सहयोग गर्छौ? डाक्टर सबिनले दिनको 3 पटक गेस्ट हाउस आउँदा 500का दरले 1500 मागे। बत्सले हप्काउँदै भने, यस्तो पनि हुन्छ? एउटी महिला त्यति ठूलो काम गरेकी छिन्, तिनलाई सहयोग गर्न सक्दैनौ? पैसा मात्र ठूलो कुरा हो र? बत्सको यस भनाइबाट डाक्टर केही नरम हुँदै भने, 1000 हुन्छ त? उत्तमदाले हुन्छ भन्यो। डाक्टर सबिनलाई गेस्ट हाउस लिएर पुग्यो उत्तमदा। उनले सहज ढङ्गले इन्जेक्सन लगाइदिए। डाक्टरले भने, भरेदेखि मसँग इमर्जेन्सीमा काम गर्ने हेल्थ असिस्टेन्ट छन्, उनीहरू पालो मिलाएर आउँछन्। उनीहरूसँग केही नभन्नु, म उनीहरूको फी दिनेछु। डाक्टरहरू कमिसनको खेती गर्न सिपालु हुन्छन्। उनीहरू बिरामीलाई अस्पताल पुर्याए बापत, औषधालयमा प्रेस्क्राइब गरे बापत, घरमा सेवा दिए बापत पारिश्रमिक मात्र लिँदैनन्, कमिसन समेत खाँदा रहेछन्। डाक्टर सबिनको भनाइले यही सङ्केत दिइरहेको अनुभव उत्तमदाले गर्यो। समय र समस्याको बन्दी भएपछि मानिस यस्ता सबै भनाइहरू मान्न विवश हुनुपर्दो रहेछ। डाक्टर सबिनका भनाइलाई उत्तमदाले स्वीकार गर्यो। डाक्टरलाई विदा गरेपछि आरम्भ भयो उत्तमदाको दैनिकी। शान्तालाई सुप दियो, औषधि खुवायो, पाइपमा झुन्ड्याइएका पिसाब र फोहोरका ब्यागलाई टोयलेटमा पोख्यो, सफा गर्यो, शान्तालाई दिशा गरायो, तातो पानीले सावधानीपूर्वक शरीर सफा गरायो। रगत झिक्दा सुक्खा भएको शरीरलाई तेल आवश्यक हुन्छ। मन्द मन्द तातो बनाएर शान्ताको जिउमा हात खुट्टा पैतालामा तेल लगाउँदै मालिस गरिदियो र उनलाई ओछ्यानमा लेटाइदियो। अघिल्लो दिन लगाएका भित्री बाहिरी लुगाहरू धुनुपर्ने त छँदैछ, आफ्नो लुगा समेत धुने काम गर्यो। पाइप नजिकैसम्मको यही दैनिकी पुरा नगरी सुख छैन। परदेशमा अर्को कोही सहयोगी छैन। सहयोग गर्न आएका नातेदारहरू पनि आफ्नो घर र जागिरको समस्या देखाउँदै फर्किए। डाक्टर प्रसादको स्वास्थ्यप्रति चिन्तितहरू पनि आफ्ना काममा निर्लिप्त र घरको चार ढोकाभित्र बसेर फोनमा मात्र आफ्नो चासो प्रकट गर्छन्। अब त त्यस्तो फोन चासो पनि निकै पातलो हुन थालेको छ। वास्तवमा मान्छे जति विचित्र छ त्यसभन्दा बढी विचित्र छ मान्छेको स्वभाव। भोजन पश्चात उत्तमदाले केही छैन आराम गर्यो। आज बजार लाग्छ, फलफुल गाजर मटर कोसा च्याउ सस्तो पाइन्छ, पसलमा किन्नुभन्दा आधा सस्तो। उत्तमदाले बजार जाने सोच बनायो। आज ओट्स पनि छैन। शान्तालाई भन्यो, म एकपटक मामालाई भेट्न जान्छु, त्यतैबाट बजार गएर आउँछु, यस निम्ति 1 घन्टाभन्दा बढी समय लाग्छ। उनले स्वीकृति जनाइन्। तर शान्तालाई तिर्खा लाग्न सक्छ, बाथरूम जानुपर्ने हुन्छ, एक्लै कसरी छाड्नु? अन्य मनस्क उत्तमदाले राजकुमारीलाई नै बोलाउने विचार गर्यो, यतिबेर काम पनि नहोला। उनले भान्सामा फोन लगायो। राजकुमारी भर्खर खाना खाँदै रहेछन्, सकिनासाथ माथि आउने जानकारी दिइन्। बिस्तारै घाम ढल्किए। 4 बजे इन्जेक्सन दिन आउँछ। औषधि र इन्जेक्सन ठिक्क पारेर राखिदिएपछि उत्तमदा अस्पतालतिर लम्कियो। केही दिन यता उसलाई खोकीले समेत सताइरहेछ। कपिलले दिएको औषधिले काम गरिरहेको छैन। बिस्तारै मौसम परिवर्तन भएको छ, तापक्रम बढ्दैछ र दिउँसो घाम चरक्क चर्किन लागेका छन्। शीतलहरी चल्ने मौसम छुन आएको स्मरण गर्छ उत्तमदा। चिन्तित छ, कतै अब तातो हावा साथ बस्नुपर्ने हो कि? केही दिन भयो उत्तमदा अस्पताल आएको थिएन। रिसेप्सनमा पुगेर डाक्टर प्रसाद बसेको लिभर नर्सरिङ सेन्टरको नम्बर डायल गर्यो, फोन उठेन। उसले इन्क्वायरीमा डाक्टर प्रसादबारे सोधेपछि थाहा भयो, डाक्टर प्रसादलाई लिभर नर्सरिङ सेन्टरबाट क्याबिनमा सिफ्ट गरिसकिएछ। उसलाई क्याबिन नम्बर प्राप्त भएर पुनः डायल गर्यो 4223। उनी पुरानै कोठामा पुगे। डाक्टर माल्टाले फोन उठाइन् र आफू तल आउने बताइन्। डाक्टर माल्टाको दैनिकी समान थियो। ती वृद्ध आफ्ना वृद्ध श्रीमानको सेवामा समर्पित थिइन् भने उत्तम दा आफ्नी वयस्क पत्नीको सेवामा। फरक के थियो भने डाक्टर प्रसाद पुनर्जीवनको खुसीमा सबै कष्टहरू पीडाहरू बचाइरहेका थिए। शान्ता असल कामको सन्तुष्टिमा चरम यातनाहरू सहन विवश थिइन्। आफ्ना बिरामीको अवस्था जस्तै थियो ती दुई सेवकहरूको मनस्थिति र अवस्था पनि। डाक्टर माल्टा केही दुब्लाई छिन्। उत्तमदाले नमस्ते गर्न साथ उनले मुस्कुराउँदै सोधिन्, भान्जीलाई कस्तो छ? उत्तमदाले उत्तरमा राम्रो हुँदै गएको भनेपछि आफूले मामालाई भेट्न चाहेको बतायो। डाक्टर माल्टा पनि शान्तालाई भेट्न व्यग्र थिइन्। उनको व्यग्रता एकैछिन भए पनि अस्पतालभित्रको उकुस मुकुसबाट खुल्ला आकाशको खुल्ला हावामा विचरण गर्न बढी देखिन्थ्यो। उनले भनिन्, मेरो लुगा फेर्नु छ, गेस्ट हाउस जान्छु र शान्तालाई पनि बोलाउँछु। जय साहब, एकछिन मेरा श्रीमानसँग कुरा गरी बस्नुहोला। डाक्टर माल्टा कार्ड दिएर मेजबान पुगिन्। उत्तमदा सुरक्षा जाँच पुरा गरी डाक्टर प्रसादको क्याबिन नम्बर 4223 पुग्यो। डाक्टर प्रसादको अनुहार उज्यालो देखिन्थ्यो। उनमा जीवनप्रतिको विश्वास दृढतापूर्वक फर्किए जस्तो छ। दृढ इच्छा शक्ति नभएको मान्छेमा यस्तो आत्मविश्वास पलाउनै सक्दैन। एक डेढ महिना पहिले निराशाको उत्कर्षमा पुगेर जीवन ढुङ्गाबाट समुद्रमा हामफाल्न तयार डाक्टर प्रसादको यो रूप आफै नयाँ जन्म लाग्थ्यो। केही दिन पहिलेका थिएनन् डाक्टर प्रसाद, उनी नयाँ थिए, उनको सोच र विश्वास नयाँ थियो। डाक्टर प्रसादले प्रसन्न मुद्रामा उत्तमदालाई स्वागत गरे। उनी आफै उठ्न सक्ने अवस्थामा थिएनन्। पाइप र ब्याग त झुन्डिएकै थिए, अरू तारहरूले उनलाई पुरै छाडेका थिएनन्। उनले शान्ताको खबर सोधे। अस्पतालमा आफू कम्तीमा 2 हप्ता बस्नुपर्ने जानकारी दिए। थप 2 हप्ताका लागि निकै खर्च आवश्यक पर्छ। उनले भने, काठमाडौँमा कुमारजीसँग सम्पर्क गर्नुहोला, यदि यहीँ सम्भव हुन्छ भने भाइहरूलाई भन्नुपर्ला। उनले केही आफन्तहरूको फोन आएको बताए। लन्डनबाट भान्जी प्रणीता र दिनेश पोखराबाट, दीपक अमेरिकाबाट, सुरेश काठमाडौँबाट, मुकुन्द र इसराज बर्दियाबाट, कृष्णप्रसाद आदिको फोन आएको रहेछ। बहिनी अञ्जुश्री र सबलाको त दिनहुँ फोन आउँछ। डाक्टर प्रसादका भाइ केशव प्रसादको पनि फोन आएको रहेछ। क्यानाडाबाट निकटका दाजु कानन प्रसादको फोन र काठमाडौँबाट भेट्न आएका डाक्टर भगवान् र पुराना पर्दाका इन्जिनियर साथीहरूको चर्चा गरे। उनले अस्पताल सयमा बस्दा दुःखमा रहँदा कसको फोन आउँछ, को भेट्न आउँछन् र कसले समाचार पठाउँछन्, अनि दुःखबाट मुक्त हुन अनिवार्य स्रोत साधन, विशेषज्ञ अवसर के हुन्छ, यी बाहेक सोच्नुपर्नेहरू कुनै विषय नै हुँदैनन्। डाक्टर प्रसादले विषयान्तर गर्दै सोधे, देशको हालखबर के छ? डाक्टर प्रसादको पारिवारिक पृष्ठभूमि पूर्ण राजनीतिक छ। उनी पेसाले डाक्टर छन् र नै राजपरिवारदेखि राजनीतिक नेताहरूसँगको समान सम्बन्ध छ उनको। उनी देशबाट राजसंस्था हटाएका प्रति सन्तुष्ट छैनन्। असमानताका नाउँमा समानता विरुद्ध उठिरहेको जातीय र क्षेत्रीय नारा अनि राजनीतिक संक्रमणको मुख्य कारण राजसंस्थाको उन्मूलन हो भन्ने उनको तर्क छ। उत्तमदा यो तर्कसँग सहमत छैन। अस्पताल सयमा सुतेका बिरामीसँग बहस गर्नुको औचित्य थिएन र नै ऊ मौन रह्यो। उसले भन्यो, दिल्लीबाट आएका भाइहरू भन्दै थिए निर्धारित समयभित्र संविधान बन्ने छैन र राजनीतिको संक्रमण लम्बिएर जाने अवस्था छ। मैले पाएको समाचार भने पनि, विश्लेषण भने पनि, संकेत भने पनि त्यही मात्र हो। डाक्टर माल्टा गेस्ट हाउसबाट फर्किसकेछन्। तलबाट फोन गरिन्। उत्तमदाले पुनः स्वास्थ्यको कामना गर्यो र डाक्टरले पनि शान्तालाई सम्झेको दोहोऱ्याए। उत्तमदा तल झर्यो र डाक्टर माल्टालाई कार्ड जिम्मा लगाएर बजारतिर लाग्यो। साँझ पर्नै लागिसकेको थियो। दिउँसोको तातो सेलाइसकेर चिसो हावा बग्न लागेको छ। उत्तमदाको खल्तीमा मौन बसिरहेको फोनको घन्टी बज्यो। उत्तमदाले कानमा लगाएर हलो भन्नसाथ उताबाट अत्यन्त आकुर भए जस्तो आवाज ठोकिन आयो। अत्यन्त चर्को स्वर आउँदै थियो, बिनाजु काकाको अवस्था कस्तो छ? म परमेश बोलेको, गुलरियाबाट। यहाँ बुबा आमा र हामी काकाको स्वास्थ्यबारे चिन्तित छौँ। दिदीहरू पनि साह्रै दिक्क छन्। बल्ल डाक्टर प्रसादका गोतियार, रक्तवंशज र परिवारका सन्तानमा डाक्टर प्रसादप्रति स्नेह र करुणा जाग्न लागेछ। कलेजो फेर्दादेखि अपरेसन हुँदासम्म कुनै व्यग्रता र करुणा प्रकट भएको थिएन। अब अपरेसनपछि अस्पतालबाट डिस्चार्ज हुने समयमा ठिक हुँदै गएको समाचार सुनेपछि करुणा र व्यग्रता प्रकट हुनु आफैमा रमाइलो ठट्टा थियो। उत्तमदा केही भन्न खोज्दै थियो। फोन स्पष्ट भएन र सम्बन्ध टुट्यो। फोनले पनि उत्तमदाको मनको कुरा बुझे जस्तो छ। त्यसपछि परमेशसँग फोन सम्पर्क भएन। बजारमा ताजा फलफूल तरकारी रहरलाग्दो गरी राखेको थियो। तरकारी र फलफूलको भाव थोरै बढेको रहेछ। आवश्यक सामान किनेर उत्तमदा कोठामा पुग्दा दुई घण्टाभन्दा बढी भइसकेछ। आज पनि राजकुमारीलाई घर पुग्न अबेर हुने भयो। शान्ताले आग्रह गरिन्, राजकुमारीलाई अलिकति फलफूल र टेम्पो खर्च दिनुपर्ला, बिचरा भोकै छ र ढिलो पनि भयो। राजकुमारी मान्दै थिएनन्, तर शान्ताको आग्रह टार्न पनि सकेनन्। उनी गरिब थिइन् धनले मात्रै, तर मनकी धनी थिइन् उनी। उनलाई शान्ताले भने चाहिँ टेम्पो खर्च दिएर विदा गरे। उत्तमदाले चार बजेतिर इमर्जेन्सीमा काम गर्ने स्वास्थ्य सहायक एल्दो आएर इन्जेक्सन दिएर गएछन्। उनी राति बाह्र बजे आउनेछन्। फोहोरका ब्यागहरू भरि नै लागेका रहेछन्। बिस्तारै उठाएर शान्तालाई टोयलेट पुऱ्याएर उत्तमदाले सफा गरिदियो। शान्तालाई आज भोक लागेछ। ठोस खानेकुरा, अमिलो पिरो चिल्लो मसलादार खाना दिनुहुँदैन उनलाई। चिसो पनि खुवाउनु हुँदैन, खोकी लाग्न सक्छ। खोकी लाग्न साथ भित्रदेखि घाउ तन्किने खुम्चिने र हल्लिने डर हुन्छ। ससाना कुरामा ध्यान नदिए हुँदैन। फलफुलको रस पनि मन तातो गराएर मात्र खुवाउने गरेको छ। शान्ताले अनारको जुस खाने भनेपछि उत्तमदाले भान्साबाट मिक्सर मगायो र राम्ररी तातो पानीले सफा गर्यो। अनार छोडाएर पेल्यो, छानदानीबाट छान्यो र मन तातो पानीमा राखेर जुस दियो। तुरन्त दुधमा ओट्स पकाउनु बसाल्यो, पातलो बनाएर चम्चाले पिलाउनुपर्छ। शान्ताको औषधि खाने समय भएछ। तीन चार थरी औषधि छन्, छुट्याउने झन्झट हुन्छ। बेलुका दिनुपर्ने औषधि दियो। शान्ता पनि हल्का भइन् र माइजुका गफ गर्न लागिन्। उनी भन्दै थिइन्, माइजूले भन्नुभयो बल्ल मेरो श्रीमान ठिक भए, अब मर्ने कुरा गर्न छाडे, मर्ने कुरा गरेपछि त मलाई कस्तो रुन मन लाग्छ। अनि माइजूले घरतिरका मान्छेका विषयमा पनि केही भनिछन्। छोरी सामियाको फोनबारे चर्चा गरिछन्। आखिर कसैसँग पनि बिरामी औषधि, डाक्टर सिस्टर, खाना, फलफूल, जुस, खर्च, भेट्न आउने, फोन गर्ने, नाता सम्बन्धी बाहेक विचार विमर्शका लागि कुनै उत्तम विषय हुँदैन यस बेला। डाक्टर माल्टा पनि तिनै विषयमा केन्द्रित थिइन्। माइजू नै के उत्साहित हुनुभयो। शान्ताको निष्कर्ष थियो, राति इन्जेक्सन दिन सनल आए, दिउँसो एल्दो आएका रहेछन्। उनीहरू शान्ताका लागि छोरा अनिमेष जस्तै थिए। अनुहार पनि उस्तै कृष्णवर्ण र शरीरको अग्लाइ र आकार पनि अत्यन्त भलाद्मी र आफ्ना विषयमा दक्ष। उत्तमदाले भन्यो, डाक्टर सबिनसँग फीबारे कुरा भएको छ, तिमीहरूले उनैसँग कुरा गर्नुपर्छ। सनलले डाक्टर सबिनले नै पठाएको बताए। इमर्जेन्सीको सिफ्ट मिलाएर आठ आठ घन्टामा दुईजना आउने भए। सनल भोकै रहेछ। उत्तमदाले फलफूल र चिया बिस्कुट दियो। छोरा जस्तो युवा राति एक्लै ड्युटीमा भोक फर्किँदैछ भोकै। शान्ताले नै भनिन्, तिमी केही खाएर मात्र जाऊ। उसले स्वीकार गर्यो। पाँच दिन यसरी नै बित्यो। अर्को दिन अस्पतालमा डाक्टरले समय दिएको थियो, बिहान ब्लड दिनुपर्ने रहेछ, प्रेसर र वेट हेर्नु छ, घाउमा ड्रेसिङ गर्नु आवश्यक छ। यी सबै काम सकेर डाक्टरसँग भेट गर्नु थियो। पिसाब सम्बन्धी पाइप आज झिकिदिए थोरै भए पनि हल्का भयो, तर घाउमा राखेको पाइप अझै तीन हप्ता राख्नै पर्नेछ। आजबाट इन्जेक्सन दिनमा दुई पटक चर्यो। खानामा जाउलो र दाल दिन सकिने भयो। उनीहरूले बोन र फ्याट नभएको कुखुराको मासु खुवाउन माने, तर चिल्लो पिरो अमिलो साह्रो खुवाउन नहुनेमा सावधान गराए। बिस्तारै हिँडाउन सुझाव दिएर सासको दबाव परीक्षण गर्न प्लास्टिकका बल अभ्यास गर्नुपर्ने बताए। मेजबान पुगेपछि डाक्टर सबिनको फोन आयो, फीका लागि। उनलाई पैसा लिन आउन आग्रह गरे उत्तमदाले। डाक्टर सबिन आएर शान्ताको अवस्था आदिबारे सामान्य परीक्षण समेत गरे। उत्तमदाले पाँच हजार दियो र भन्यो, अब इन्जेक्सन दिनु नपर्ने भएको छ, केही परेमा बोलाउँला। तर सनललाई फोनमा बिहान आठ बजे र साँझ आठ बजे एक हप्तासम्म इन्जेक्सन दिन आउनु भनेपछि उनी आए। उत्तमदाले सोध्यो, डाक्टर सबिनलाई फी दिइसक्यौँ हामीले, तिमीहरूलाई दिए कि दिएनन्? डाक्टरले प्रत्येक पटकको एक पटकका एक सयका दरले दिनको तीन सय दिएको कुरा उनले बताए। डाक्टरले बिनाश्रम पाँच दिनमा पैँतिस सय कमिसन खाएछन्। सेवा भने पनि विशेषता भने पनि ठूलाहरूको तल्लो दर्जाको यो स्वभाव कति निकृष्ट छ। तल्लो तहको सहायकले काम गर्छन् र तीन सय पाउँछन्, तर कामै नगरी दिनको सात सय कमिसन चपकाउँछन् ठूलाहरू। कस्तो लज्जास्पद! नाम चलेको अस्पतालका डाक्टरले समेत यस्तो दलाली गरेपछि अरूले के गर्दा होलान्? उत्तमदा मनमा नै प्रश्न गर्छ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम र दार्चुला एफएम, बैतडीको रेडियो सनशेर, अछामको रेडियो रामारोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलालीको रेडियो अप्पी कैलाली एफएम, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएममा श्रुति समेत सुनिरहनु भएको छ। त्यसै गरी रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखा जिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। डाक्टरले भने अनुसार शान्तालाई जाउलो दिइयो, तर लगातार उनले भमिट गरिन्। भमिट गर्दा भित्रको घाउ असाध्यै दुख्न थाल्यो र तुरन्त डाक्टरसँग सम्पर्क गर्नु पर्यो। डाक्टरले भने म अस्पताल पुग्दैछु, माथि विभागमा नै हेर्छु, तुरन्त अस्पतालमा ल्याउनु। ड्राइभर दीपक तल बसिरहेका रहेछन्। शान्तालाई अस्पताल पुर्याइयो। डाक्टरले राम्ररी परीक्षण गरेर केही दबाईहरू लेखिदिए। उनले भने एक वा दुई दिनसम्म यस्तै हुनसक्छ, मनतातो पानी पिउने गर्नु र यो औषधि दुईपटक खानु, धेरै समस्या परे फोन गर्नु, म आफै गेस्ट हाउसमा आउन सक्छु, त्यसको कुनै फी लाग्दैन। वेदान्तका यी डाक्टर कति सरिदै छन्। एउटै ठाउँमा बसेर समान पेसा गर्ने बीच पनि कत्रो अन्तर छ। उत्तमदा ती डाक्टरलाई धन्यवाद दिँदै शान्तालाई लिएर गेस्ट हाउस पुग्छ। डाक्टरले दिएको औषधि लिन बथसँग पुग्नुपर्छ। एसकेडिडी औषधि पसल नजिक पुग्न साथ नेपालीमा एकजना महिला उत्तमदासँग बोल्न लागिन्। उनी नेपालको कुनै अस्पतालको डाक्टर रहेछन्। उनले सोधिन्, तपाईँ पत्रकार उत्तमदा होइन? उत्तमदाले टाउको हल्लाउँदै स्वीकृति जनायो। उनले भनिन्, तपाईँकी श्रीमतीले कत्रो साहस गर्नुभयो, हाम्रो साथी डाक्टर प्रसादको ज्यान बचाइदिनु भयो। शान्ता होइन उहाँको नाउँ, शान्ताप्रति हामी सबै कृतज्ञ छौँ। ती महिला डाक्टरको श्रीमान पनि कलेजो बिग्रिएर उपचारार्थ आएका रहेछन्। नेपालबाट दुई महिना अघि कागजपत्र मगाएको अहिलेसम्म आउन सकेको रहेनछ। कागजहरू बन्न सकेमा डोनरको व्यवस्था हुने थियो, उनी भन्दै थिइन्। डाक्टर प्रसाद भाग्यमानी रहेछन्। जाँच पनि भयो, खर्च जुट्यो, डोनर निस्वार्थ आइन्, आफ्नै भान्जी, कागजपत्र तुरन्त मिलेर अपरेसन भइहाल्यो। हाम्रो त्यस्तो हुने सम्भावना छैन, कोही छैन सहयोग गरिदिने। के गर्नु बाबु, यो उमेरमा असहाय जस्तो भएर प्राणान्त हुने भयो। यसो भन्दै ती वृद्ध डाक्टर तरक्क रोइन्। अब उनको पति बाँच्ने सम्भावना कति पनि छैन। ती महिला डाक्टरको दुःखप्रति सहानुभूति जनाउनु भएको उत्तमदासँग अर्को कुनै शब्द थिएन। उसले भन्यो, म्याडम, भगवान्मा विश्वास गर्नुपर्छ, जे हुन्छ उनैबाट हुन्छ, दुःखमा कहीँ न कहीँ विश्वास चढाउनुपर्छ, थोरै भए पनि सान्त्वना मिल्छ। उत्तमदाले डाक्टरका श्रीमानको उपचार होस् र स्वस्थ बन्नुहोस् भन्ने शुभेच्छाका साथ उनीसँग बिदा लियो। मौसममा परिवर्तन देखिँदैछ, रुखका पातहरू सर्लक्क झरिसकेका छन्। परबाट हेर्दा सबै रुखहरू सुकेर श्रीहीन जस्ता देखिन्छन्। हरियो पात रुखको सौन्दर्य हो। गर्मीले आफ्नो आकार विस्तार गर्दैछ। बिहान घामका किरणहरू देखा नपर्दैदेखि हावाको चाप तीव्र गतिमा सुरु हुन्छ। झ्यालढोका पुरै बन्द नगर्ने हो भने कोठाभित्रका सामान एकैछिनमा छरप्रष्ट हुन्छन्। धेरै घरै उडाउला जस्तो गरी चल्ने हावाले सकि नसकी उठाउँदै ल्याउने धुलीकरणहरूका पैदल यात्रीहरू आक्रान्त छन्। केही दिन अघि साँझको अत्याधिक चिसो बिस्तारै तातोमा परिणत हुन थालाएको छ। शीतलहरी मन्द मन्द तातो हावा भएर रूपान्तरण हुँदैछ। अरू केही दिनपछि यसै ठाउँमा चिसो सिरेटाको ठाउँमा तातो हावा र शीतलहरीको ठाउँमा बाढीको प्रकोपले धेरै मानिसहरूले ज्यान गुमाएका खबरहरू आउन लाग्छन्। मौसम जस्तै छ मान्छेको जीवन। उत्तमदा सोचमग्न छ। ऊ यसबेला आफ्नो व्यवसाय र परिवारबारे केही पनि सोचिरहेको छैन। ऊ विचार गर्छ, पातहरू पत्करमा परिणत भएर माटो भए जस्तै हामी पनि मुर्दामा परिणत हुन्छौँ र माटोमा मिल्छौँ। वृक्षमा अर्को पात पलाउँछ, मानिसको भित्री दृष्टि छ कि छैन होला। वृक्ष पनि एक दिन ढल्छ, तर जीवित चराहरूबाट नयाँ रूप देखा पर्छ। मान्छेका पनि कुनै जीवित जराहरू होला, जराहरू मरे भने नयाँ बीजबाट त्यस्तै वृक्ष पैदा हुन्छ कि? मानिस त्यसरी नै अक्षय बीजको उपज हो, अक्षय बीज धारण गर्ने अक्षय आत्मा चाहिँ कुन होला? तीर्खा लाग्यो, पानी दिनु न, शान्ताको स्वरले उत्तमदाको चिन्तन चेत भङ्ग भयो। बिस्लेरीको बोतलबाट ग्लासमा पानी राख्यो र शान्तालाई पिलायो। शान्तामा निकै परिवर्तन देखिँदैछ, तर पाइप राख्न पल पारेको ठाउँ र चिरेर सिएको घाउ वरिपरि आगाले पोले जस्तो हुन्छ। त्यसबेला हट ब्यागले सेक्ने गरेको छ, उनलाई ग्यास्ट्रिकले सताउन लागेको छ। त्यसको नियमित औषधि दिने गरिएको छ, एक हप्ता पुगेछ। इन्जेक्सन लिन लागेको आज अस्पताल जानु छ। उत्तमदाले शान्ताका सबै पूर्वकर्महरू सम्पन्न गराइसकेपछि दीपकलाई खबर गर्यो गाडीका लागि। दीपक रिसेप्सनमा नै थिए। बिस्तारै लिफ्टबाट शान्तालाई तल झारियो र अस्पताल पुर्याइयो। अस्पतालको मूल ढोकामा नै व्हीलचेयरका साथ सहयोगीहरू अघि बढे, उनीहरूले 14 तलामा पुर्याइदिए। उत्तमदाले फलोअपको लागि पत्र बनाई नाउँ दर्ता गर्यो। अस्पतालले फलोअपको शुल्क पहिले नै लिने गर्छ, जतिपटक गए पनि सम्बन्धित रोगका लागि फलोअप शुल्क थप्नु पर्दैन। डाक्टर काजोलको ड्युटी रहेछ, उनी कलाकार काजोल जस्तै देखिने भएको हुनाले सबैले उनलाई काजोल भन्ने गर्छन्। नाउँ त अर्कै छ। पालो आउन एक घन्टा कुर्नु पर्यो। शान्ताको प्रेसर र वेट लिइसकिएको छ। पालो आएर डाक्टर कक्षमा शान्ता र उत्तमता प्रवेश गरे। आफ्नो बोयफ्रेन्डको फोन आएकाले एक मिनट भन्दै डेटिङको ठाउँ र समय मिलाइन् काजोलले। तिनी प्रसन्न मुद्रामा थिइन्। उनले शान्तालाई सम्मानका साथ सम्बोधन गर्दै भनिन्, कस्तो छ तपाईँलाई? असल काम गर्नेहरूले सधैँ र धेरै दुःख पाउँछन्। तपाईँ बिरामी भएर होइन, असल काम गर्दा दुःख पाइरहनु भएको छ। उनले सबै रिपोर्ट हेरिन्। शान्तासँग अरू धेरै प्रश्नहरू गरिन्। उनी रिपोर्ट र प्रश्नका उत्तरहरू कम्प्युटरमा लेख्दै जान्थिन्। उनले भनिन्, अब फोहोर बग्न छाडेको देखिन्छ, यो ब्याग झिकाउँ। तर कुनै पाइप झिक्नु हुँदैन, अरू दुई हप्ता राख्नुपर्छ पाइप। उनले सिस्टरलाई बोलाइन् र एक भित्ता जति पाइप राखेर अरू सबै हटाउन र ड्रेसिङ गर्न लगाइन्। यससँगै चार दिनपछि स्टिच काट्ने दिन निर्धारण गरिन्। फोहोरको थैलो झुन्डाइरहनु पर्दाको शास्तिबाट शान्ता मुक्त भइन्। थैलो सफा गरिरहनु पर्ने झन्झटबाट उत्तमदाले छुटकारा पायो। दुई दिन यता अपरेसनको घाउबाट फोहोर र साउन छाडिसकेको थियो। डाक्टर काजोलले औषधि समेत घटाइदिइन् र केही परिवर्तन गराइन्। उनले शान्तासँग घर परिवार र छोराछोरीका विषयमा पनि सोधखोज गरिन्। छोराछोरीको प्रसङ्ग आउनासाथ शान्ताको मुख मलिनु भयो। यतिका दिन भइसक्यो, छोराछोरीलाई एक्लै छाडेको, उनीहरूले के खायो होलान्? खाजा खान पाए कि पाएनन्? कलेजबाट सधैँ लखतरान भएर फर्किने छोराछोरी घरमा आमा बुबा नदेख्दा कति ऐकान्तिक र रिक्तता अनुभव गर्दा होलान्? उनको मन भारी भयो। उनले भारी मनले नै काजोलका प्रश्नको उत्तर दिइन्। डाक्टर काजोलसँग एक घन्टाभन्दा बढी समय लागेछ। तल लबीमा पुग्न साथ उत्तमदाको मोबाइल बज्यो, डाक्टर प्रसादको फोन रहेछ। उनले भने, जयसाब मलाई आजै डिस्चार्ज गर्ने तयारी गर्दैछ, एकाउन्ट्समा पुगेर हिसाब मिलान र कागजपत्र तयार गर्नुपर्छ। हजुर कता अहिले? कस्तो खुसीको खबर! पुनर्जीवन प्राप्त डाक्टर प्रसाद नयाँ जीवनको उमङ्गका साथ उनी डिस्चार्ज हुने सन्देश दिँदैछन्। उत्तमदाले भन्यो, हामी अस्पतालमा नै छौँ, शान्ताको फलोअप थियो। शान्तालाई दीपकले गेस्ट हाउस पुर्याइदिन्छन् र उनी तपाईँहरू लिन अस्पताल आउँछन्। म एकाउन्टमा पुगेर हिसाब मिलान गर्छु। हजुरहरू डिस्चार्जको लागि तयार हुनुहोला। र थप्यो, हजुरलाई बधाई छ, नयाँ जीवनका साथ अस्पताल परिसरबाट बाहिरिँदै हुनुहुन्छ। शान्तालाई गाडीमा चढाएर दीपकलाई भन्यो, तिमी दिदीलाई गेस्ट हाउस पुर्याएर फेरि यहीँ आऊ, डाक्टर साहब पनि आज डिस्चार्ज हुँदैछन्, दिदीलाई कोठासम्म राम्ररी पुर्याउनु। शान्ताला समेत उत्तमदाले काम हरायो। तिमी आराम गर्नु, राजकुमारी त्यहीँ छन्, पानी तताउन र सुप बनाएर लगाएर खुवाउनु, मामालाई पठाएर फर्किन्छु। मामा डिस्चार्ज हुने खबरले शान्ताको मन फुरुङ्ग भयो। केही छिन अघिसम्मको भारीपन कता भाग्यो कता। उनी काखमा बस्दै गरेकी सानी छोरी जस्तै प्रसन्न देखिन्। उनले भनिन्, म बुबा आमा र छोराछोरीसँग कुरा गर्छु र यो सुखद खबर दिन्छु। अनमोल र अव्यक्त आनन्दमा डुबुल्की मान्न लागेकी शान्तालाई गाडीमा चढाएर उत्तमदा एकाउन्ट्सतर्फ लम्कियो। लेखाका मानिसहरू बडो चुस्त थिए। डाक्टर प्रसादको सम्पूर्ण विवरण कम्प्युटरबाट हेरे। अपरेसन प्याकेजको 20 लाख, शान्ताको 7 दिन र डाक्टर प्रसादको 14 दिनको मात्र रहेछ। त्यसका अतिरिक्त थप दिनको शुल्क तिर्नुपर्ने भयो। उत्तमदासँग 8-10 हजार मात्र बाँकी थियो। उसले डाक्टर माल्टासँग कुरा गर्यो, उनीसँग पनि 20 हजारभन्दा बढी रहेनछ, जबकि करिब 1 लाख थप तिर्नुपर्ने हिसाब छ। ईश्वरीसँग भनौँ, कति दुःख दिनु। बिचरा भाइहरू आफ्नै परिवारलाई भन्दा बढी माया र सहयोग गरिरहेका छन्। भन्नासाथ 1 लाख कताबाट आउला र? डिस्चार्ज हुने दिन त अलि पहिले नै भनिदिएको भए सजिलो हुन्थ्यो। एकाउन्ट्स क्लियर नगरी बिरामी डिस्चार्ज हुँदैन। उत्तमदा चिन्तित भयो। यसबेला जे भने पनि ईश्वरी र भेष नै थिए, अन्यत्र कतै सम्पर्क गर्नु सम्भव थिएन। उसले भेषलाई फोन लगाएर समस्या बतायो। सरिदै मित्र भेषले भने, आधा घन्टामा म जवाफ दिन्छु, पर्खिनुहोला। उत्तमदाले ईश्वरीलाई फोन लगायो। उनले पनि भने, म केही छिनमा नै खबर गर्छु। भेष र ईश्वरी नातामा काका भतिजा हुन्। आधा घण्टासम्म उनीहरूको फोन आएन। उत्तमदाको मन त्यसै छटपटाउन लाग्यो, कुनै उपाय नहुने भयो। मनमनले सोच्यो, गेस्ट हाउसमा नै साउजीसँग भन्नुपर्छ होला, केही दिन व्यवस्था हुनेछ। डाक्टर माल्टा पनि निरुपाय फोन गरिरहेछन् उत्तमदालाई। तर अकस्मात एकाउन्ट्सको ढोकामा फुत्त ईश्वरी देखा परे। उनीसँग भेष सुनिल र मनिष रहेछन्। फोन गरिरहनुभन्दा उनीहरू सिधा अस्पतालमा नै आइपुगेछन्। बेग्र र अशान्त उत्तमदाको मन यसै पग्लियो। यो मन पनि क्षण क्षण पग्लिरहन्छ, तर कहिले रितिँदैन र सिद्धिँदैन। उनीहरूले 1,00,000 रुपियाँ दिए। एकाउन्टेन्टले सोधे, यत्रो पैसा कसरी ल्यायो तुरुन्तै? उनीहरूले जवाफ दिए, हामीले आफ्नो तलब पेस्की मागेर लिएका हौँ, हामी कम्पनीमा काम गर्छौँ। यति भन्दै उनीहरू सबैले आफ्नो परिचय पत्र समेत देखाइदिए। लेखापाल मुस्कुराए मात्र केही बोलेन। उसले सबै हिसाब तयार गर्यो, कुल 91,000 थप्नुपर्ने भएछ। उत्तमदाले डाक्टर माल्टालाई भन्यो, लेखाले वार्डमा रिपोर्ट पठाइदिँदैछ, यहाँबाट दिने पत्रहरू लिएर म रिसेप्सनमा पुग्छु, हजुर कागजहरू लिन त्यहीँ आउनुहोला। तुरन्त कागजहरू प्रिन्ट भए। बेसीहरूलाई धन्यवाद दिँदै उत्तमदा उनीहरूसँगै रिसेप्सनमा पुग्यो। यो विवेकशील भाइहरूको प्रचन्नताको कुनै सीमा थिएन। डाक्टर प्रसादको जीवन रक्षाका लागि यिनीहरूले परिवारको खास सदस्यका रूपमा दुःख गरेका छन्। बरु परिवारका खास सदस्यहरू निरपेक्ष छन्, तर यी दुई भाइहरूको सहयोग अमूल्य छ। उनीहरूको रगत पसिना समय र श्रम समेत डाक्टर प्रसादमाथि खर्च भएको छ। विवेकशीलताको यो उदाहरण अनुपम छ। मामा भर्खर डिस्चार्ज हुनुभयो अस्पतालबाट। शान्ताले फोनमा हर्षाश्रु बहाउँदै जानकारी दिइन्। उताबाट दुवै बुढाबुढी ईश्वरप्रति कृतज्ञता प्रकट गर्दै थिए। अब उनीहरू आत्मविश्वासका साथ भन्न सक्ने भए, मेरी छोरीले जे गरिन् त्यो महान काम हो। डाक्टर पनि बाँचेर छोरी पनि। यसअघि डाक्टर प्रसाद कुनै हालतमा नबाँच्ने र शान्ता पनि बाँच्ने नबाँच्ने टुङ्गो छैन भन्ने शङ्का व्याप्त थियो। यो शङ्काको गहिरो असर उनीहरूका मनमा परेको थियो। शान्ताको यो फोन उनीहरूको लागि सञ्जीवनी सिद्ध भयो। शान्ताले मोदराज, दिदी वसुधा, सानिमाहरू, सबला र अञ्जुश्रीलाई पालै पालो फोन गरिन्। उनले जेठी बुहारी रमिता, माइली बुहारी सुचेता र कान्छी बुहारी जितासँग पनि खुसियाली बाँडिन्। काठमाडौँ घरमा फोन लागिरहेको थिएन। उनले कान्छी बहिनी सीतासँग कुरा गरिन्। उत्तमदाकी आमा त्यहीँ हुनुहुँदो रहेछ, भाइ हरि पनि त्यहीँ आएका रहेछन्। सबैले सोधे, कहिले घर फर्कने? केही छिनपछि छोरा अनिमेशको मोबाइलबाट फोन आयो। उसले भन्यो, आमा अनुसार त रोइरहेकी छ, हिजो पनि भोकै सुती छ। अन्टीले के भन्नुभयो थाहा छैन, खाजा खानै मान्दिन। अनिमेश पनि रोए जस्तो सुनिन्थ्यो। उसले भन्यो, कहिले आउने हो? यतिका दिन भइसक्यो, सानो पनि सधैँ आमा र बुबा भनेर रुन्छे। यति भन्दै उसले सानेलाई फोन दिएछ। साने फोनमा क्वाँ क्वाँ रुन लागि। छोरीको रुवाईले शान्ता भक्कान परिन्। उनीभित्र गुम्चिरहेको आमाको स्नेह सागर ज्वारबाट बाहिर उड्न लाग्यो। सानोले उताबाट आमा बुबा मात्र भनिरहेकी थिए, अरू कुनै वाक्य आउन सकेको थिएन। उसको घुक्क घुक्क मात्र सुनिन्थ्यो फोनमा। फोनको लाइन आफै कट्यो। फोन फालेर साने बिहत रुन लागिछ। अनायास उत्पन्न यस असहज वातावरणप्रति उत्तमता सचेत थिएन। के भनौँ र कसो गरौँ भयो। यसभन्दा पनि घरमा केटाकेटीमा पलाएको नियास्रो र उनीहरूको चित्त दुखाएको पीडाले आफै द्रवीभूत भयो। पत्नीको छटपटी र रोदन अनि छोराछोरीको तिरुवाईसँग आफू पनि जोडियो। उसको मन रोयो, विचलित भयो। रुँदै उसको मनले प्रश्न गर्यो, मेरो परिवारले मात्र किन यत्रो यन्त्रणा सहनुपर्छ? किन अरूको चित्त दुखाइभित्र डाक्टर प्रसाद पस्न सकेका छैनन्? कुन कर्तव्यको प्रेरणाले अभिभूत भएर उत्तमदाको परिवार यस अप्रतिम दावाग्निमा जलिरहनु परेको हो? यी कुनै प्रश्नको उत्तर उसँग छैन। बिस्तारै उसले शान्तालाई सम्झाउने प्रयास गर्यो। हामीले धैर्य लिन सक्नुपर्छ, यति ठूलो साधना गरेकाहरू यसरी विचलित भइयो भने यसको के अर्थ हुन्छ? डाक्टरले 4 दिनपछि स्टिच काट्ने भनेको छ। स्टिच काटेपछि घर फर्कन सकिन्छ होला, अरू केही दिन तिमी अशान्त नहौ। शान्ता शोक शोक गर्दै थिइन्। उनले भनिन्, छोराछोरीलाई यतै बोलाउँ, उनीहरू भोकै छन्, छोराछोरीलाई भोकै घरमा राखेर यहाँ कसरी खानु? उनी झन भक्कानु परिन्। यसबेला धेरै सम्झाउने प्रयत्न गर्नु व्यर्थ थियो। हृदयको भित्री पत्रबाट प्रस्फुटित भइरहेको करुणाको क्रन्दन रोक्नु गलत हुनेछ। उत्तमदा चुपचाप बसिरह्यो। तुरन्त छोराछोरीसँग कुरा गर्नु पनि उचित थिएन। निकै बेरपछि शान्ता आफै केही शान्त भइन्, तर तुरन्त घर फर्कने कि छोराछोरीलाई बोलाउनेमा उनको तर्क चलिरह्यो। उत्तमदाले भन्यो, स्टिच काटेपछि पनि बस्नुपर्ने भएछ भने सानो र ठुले दुवैलाई झिकाउँला, भाइहरूलाई पठाइदिने व्यवस्था गर्नु भन्नेछु। यदि डाक्टरले 1 हप्तासम्मको छुट्टी दिए भने अर्को दिन घर फर्काउँला। शान्ता सहमत भएन र शान्त पनि भइन्। उत्तमदाले बेलुकाको खाना व्यवस्था गर्यो। शान्तालाई भान्साबाट बोन र फ्याट नभएको चिकन बोइल गरी दीपकले ल्याइदियो। थोरै जाउलो पनि आयो। उत्तमदाले अलग्गै खाना मगायो, दही र भात खाए पुगिहाल्छ। औषधि दिएपछि शान्ता सुतिन्। उत्तमदाले काठमाडौँमा पहिले छोरासँग कुरा गरेर सोध्यो, काकीले खाना बनाइरहेकी छ कि छैन, कि सानो रोए किन आज? छोराको उत्तर थियो। अलिक रिसाए जस्तो गर्नुहुन्छ, झर्को माने जस्तो। काका पनि सधैँ तरकारी किन्ने पैसा छैन भन्नुहुन्छ। नमिठो लाग्ने गरी जे पाए त्यही भन्नुभयो काकीले भन्दै थिए सानै। बरु माथि नै सानो रुममा पकाएर खान्छौँ, सक्छौ भने पकाएर खाऊ, नभए हामी आए जान्छौँ, अन्टीले पकाएर दिइहाल्छिन्, तिमीहरू पनि त मिलेर बस्नुपर्छ, उत्तमदाले भन्यो। घरका सबैको बानी बेहोरा उत्तमदालाई थाहा छ। आफूसँगै बसेर हुर्केका भाइहरू र तिनीहरूका पत्नीहरू अनि नाता सम्बन्धबारे उत्तमदा अनभिज्ञ छैन, तैपनि छोराछोरीलाई सम्झाउने प्रयास गर्यो उसले। छोरा रुन खोज्दै थियो, उत्तमदाले सानोसँग कुरा गर्यो। धेरै दिनदेखि सम्पर्क हुन सकेको थिएन उनीहरूसँग। फोनमा सानी रुन लागि, उसले भनी म खाना नै खान्न, तपाईँहरू नआएसम्म म भोकै बस्छु। अन्टीले मलाई जे पायो त्यही भन्नुभयो, पकाएर दिँदा पनि सधैँ झर्को मान्नुहुन्छ, अङ्कल मसँग पैसा माग्नुहुन्छ, म त खान्न, तल त खाँदै खान्न, भन्दै ऊ रुन थाली। तिमी ठुल दिदीको घरमा गएर बस्नु, कुसु दिदीले पढाइ पनि दिन्छे, कान्छी दिदी बिरामी छ, त्यहाँ दुःख नदिनु, हामी केही दिनपछि आउँछौँ, उत्तमदाले छोरीलाई सम्झाउने गरी भन्यो। ऊ केही शान्त भएपछि सोध्यो, के ल्याइदिउँला भन त? छोरीलाई खुसी पार्ने अचुक अस्त्र यही प्रश्न हो। उसले भने, मलाई राम्रो लेहेङ्गा सारी ल्याइदिनु होला। हत्तपत्त उत्तमदाले वचन दियो, भोलि नै किनेर राख्छु, तर तिमीहरू नरोई बस्नुपर्छ, भोकै सुत्न पाइँदैन, सानो फुरुङ्ग भएर ठुलदिदीका घरमा बस्न जाने जनाए। उत्तमदाले बुहारी रितालाई फोन गरेर सोध्यो, सानो किन रुँदैछ, आज के भयो? घर तिमीहरूको जिम्मा छ, छोराछोरीलाई अभिभावक दिने काम पनि तिमीहरूको हो। रिताले भनिन्, मैले केही पनि भनेकी छैन, त्यसै न्यू खोजिरहन्छे सानो मसँग। उनले यो उत्तरसँगै सोधिन्, दिदीलाई कस्तो छ, कहिले फर्कनुहुन्छ घर? केही दिनमा घर फर्कने सम्भावना जनाउँदै उत्तमदाले फोन राख्यो। उसलाई लाग्यो, सानी र ठुलेका मामा माइजूहरू, ठुली आमा, सानीमाहरू काठमाडौँमा नै बस्छन्। यति ठुलो कार्य गर्न गएकी शान्ताका छोराछोरी घरमा कसरी बसेका छन्? भोकै छन् कि? कुनै अरू समस्यामा छन् कि? कलेज गएका छन् कि छैनन्? कापी कलम र आवश्यक खर्च कसरी चलिरहेछ? कसैका मनमा पनि यस्तो प्रश्न नउठ्नु आश्चर्यपूर्ण छ। आफूसँगै बोलाउन पनि सक्थे, तर मानव विवेक र मन आफू बाहेक अन्यत्र कतै देख्न र सुन्न सक्दैन। डाक्टर प्रसादको स्वास्थ्य स्थिति चिन्तित र चासो राख्ने आफन्तहरूले जीवन रक्षा गर्न शरीर चिरेर बसेकी शान्ताका छोराछोरी कुन अवस्थामा छन् भनेर एक शब्द सोध्ने काम किन कसैले गरेका छैनन्? काठमाडौँमा त्यस्ता धेरै आफन्तहरू छन् जो अघिपछि नाता सम्बन्धका कथा उपकथाहरू वाचन गर्न तछाड मछाड गरिरहेका हुन्छन्। तर यस्तो कष्टको समयमा ती सबै किन घर परपर पुगेका छन्? उत्तमदाको सिङ्गो परिवार ती दुई केटाकेटीप्रतिको दायित्व निभाउन प्रसन्नतापूर्वक किन तयार भइरहेको छैन? के उत्तमदाले जीवनमा आफ्नो हड्डी घोटेर हातखुट्टा चलाउन सिकाएको पाठ सबैले बिर्से? घरमा आमा पनि हुनुहुन्छ, उहाँको भूमिका त्यति छैन, तर त्यतिखेर आफ्नो भूमिका पुरा गर्न सक्नुहुन्थ्यो, किन गरिरहनु भएको छैन? उत्तमदाको आँखामा पटक्कै निद्रा छैन। ऊ जब आँखा चिम्म पार्ने प्रयास गर्छ, आँखाभरि आँसु झार्दै भोकै सुतिरहेकी छोरीको निन्याउरो आकृति आएर सोध्छ, आमा र बुबा यसरी हामीलाई एक्लै पारेर किन टाढा दुःख गर्न पुग्नु भएको? के हामीलाई माया गर्ने हाम्रा कोही पनि छैन? अब चाँडै आउनुहोस्, तपाईँहरू घर नआएसम्म हामी भोकै बसिरहन्छौँ र भोलि पनि भोकै बस्नेछौँ। त्यस आकृतिसँगै छोराको आकृति निन्याउरो मुख लगाएर बहिनीको हात समात्दै हेरिरहेछ। ऊ पनि बहिनीको कुरासँग सहमत छ र उस्तै प्रश्न सोध्न चाहन्छ। झिमिक्क नगरी उत्तमदाको रात बित्छ, तर शान्ताले आफ्नो यस चिन्तापूर्ण अवस्था र अनिद्राबारे थाहा नपाउन् भन्नेमा ऊ सचेत छ। दुःख र यन्त्रणाको सगरमाथा मुनि किचिएर बसेकी पत्नीलाई उत्तमदा अर्को चिन्ताको पहाड बकाउन सक्दैन। आज गेस्ट हाउस बाहिर धेरै गाडीहरू ओहोरदोहोर गरिरहेका छन्। धेरैतिरका बिरामीहरू कोठा बुक गरेर आएका रहेछन्। जतिपटक उनीहरू आउँछन् त्यतिपटक नै हल्लाखल्ला चलिरहन्छ, तर आज ती कुनै पनि हल्लाको प्रभाव शान्तामा परेको छैन, उनी मस्त निदाएकी छन्। बिहानै दीपकले कफी ल्याएछन्, ढोका ढकढक पारे, उत्तमदा त बिउँजेकै थियो, शान्ता पनि उठिन्। उत्तमदाले ढोका खोल्यो र कफीको कप लिँदै दीपकलाई धन्यवाद दियो। शान्ताका लागि सुप बनाउनु अघि एक ग्लास तातो दुध दियो। लिभर टोनिकको धुलो तातो पानीमा फिटेर पिलायो। बिहानै भोक लाग्छ, तर खानामा सावधान हुनुपर्छ, शान्ताको खानामा ध्यान नदिए घाउमा इन्फेक्सन हुने गम्भीर खतरा हुन्छ। अहिले शान्तालाई उठाइदिएपछि बिस्तारो टोयलेट जान लागेकी छन्, तर दिशा गर्न अझै असमर्थ छन्। नुहाइदिनुपर्छ, उनको कपडा धुनु त हुँदै हुँदैन। सबै काम उत्तमदा आफै पुरा गर्छ। दुध सुप टोनिक दिएका भाँडाहरू माझ्छ। आज कर्नफ्लेक्स दुधमा भिजाएर दिन थालिएको छ। दिउँसो उसिनेको अन्डाको पहेँलो भाग फालेर खान दिन थालिएको दुई दिन भयो, तर उनी कन्स्टिपेसनबाट पीडित छन्। मृगौला फेरेका भाइ मित्रले प्रसङ्गवश भनेका थिए, पेटमा अपरेसनपछि कन्स्टिपेसनको मात्रा अत्याधिक हुन्छ, औषधि नखाइ हुँदैन। उनको भनाइ शान्ताका लागि सत्य प्रमाणित भएको छ। बिहान बेलुका नै औषधि दिइरहनुपर्छ। श्रुति समयमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। अर्को साता शान्ताको 12 श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।